खबर का साथ में पारिवारिक वातावरण का साथ मनोरंजन का लागि गैंडाकोट फन पार्क गैंडाकोट 5 नवलपुर
फोन 0785015004 र 98612024337
सामुदायिक रेडियो विजय एफएम 101.6 बेलुका 7 बजेको विजय खबरमा डोलराज राणा भाटको नमस्कार। शुरुआतमा प्रमुख खबरका मुख्य शीर्षकहरू। गैंडाकोट नगरपालिकाको 2, 9 र 10 वडाहरूमा सार्वजनिक सुनवाई सम्पन्न। अटेरी जनप्रतिनिधिका कारण विकास नभएको स्थानीयको आरोप। वडाको विकासका लागि कुनै कसर बाँकी नराख्ने अध्यक्षहरूको प्रतिबद्धता। छोरी जन्मदा चितौनको इच्छा कामना गाउँपालिकाले बैंक खाता खोलिदिने। ज्येष्ठ नागरिक कल्याणकारी प्रतिष्ठानले कवि गोविन्द राज विनोदीलाई नागरिक अभिनन्दन गर्ने। लक्ष्मी हेल्प फाउन्डेसनको सहयोग जारी। अन्तर्राष्ट्रिय मान्यतालाई समेत चुनौती दिँदै चितौन कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी राखियो। कारागार सञ्चालनमै समस्या। बसको ठक्करबाट टिकौलीमा चित्तलको मृत्यु। र चितौन महोत्सवको आज दोस्रो दिन दर्शकहरूको भिड बढ्दो। भोलि आधुनिक गीत प्रतियोगिता हुने।
ल यार डेरातिर जानुपर्छ, नत्र घरबेटी आमैको आशीर्वाद खानुपर्छ।
डेराको जमाना गयो यार, बरु घरतिर जाने भन्न।
घर भन्न त आफ्नै घर हुनु पर्यो नि।
जति भाडा तिरिने घर आफ्नो हुँदैन, बरु किस्ता तिर्यो घर आफ्नो हुन्छ। मैले त एभरेस्ट ब्याङ्कबाट घर कर्जा लिएँ अनि घर बनाएँ यार। ब्याज दर नि कम, कर्जा प्रक्रिया नि सजिलो। बरु घरबेटीलाई तिर्ने भाडा त कमसेकम किस्तामा त काटिन्छ।
म नि अब एभरेस्ट ब्याङ्कबाटै कर्जा लिन्छु अनि ढुक्कले आफ्नो घर बनाउँछु। एभरेस्ट ब्याङ्क, दिगो दरिलो र विश्वासिलो।
यस्तो हुन्छ हाम्रो ड्रिम हाउस।
ल बधाई छ है तिमीहरूलाई।
घरको नमुना त राम्रो छ अनि इन्टेरियर नि।
अनि इन्ट्रान्स त स्टमा नै हो, वास्तु अनुसार नै छ त।
अनि कलर त।
वेट, यी सबै त सेकेन्डरी कुरा हुन्। पहिला त घरको मजबुतीको बारेमा नै सोच्नु पर्यो नि, ताकि भावी पुस्ताहरूको लागि पनि होस्।
मजबुतीको लागि बजारमा जुन पनि सिमेन्ट छँदैछ नि,
ड्रिम हाउसको लागि जस्तो पाए त्यस्तो सिमेन्ट नो वे। अल्ट्रा प्रिमियम ओपिसी मात्र एउटा यस्तो ओपिसी सिमेन्ट हो जसले सेवामा विशिष्टता, अत्यधिक भार वहन क्षमताका साथै गुणस्तरमा एकरूपताको प्रतिबद्धता जनाउँछ।
तर अल्ट्रा प्रिमियम ओपिसी त ठुला ठुला परियोजनाका लागि मात्र हो नि, होइन र?
हाम्रो ड्रिम हाउस पनि ती ठुला परियोजना भन्दा कहाँ कम छ र?
जगदम्बा अल्ट्रा प्रिमियम ओपिसी सिमेन्ट बियोन्ड द अर्डिनरी, अब नेपाल गुणस्तर नेगुन 49 बाट पनि प्रमाणित।
अब खबर विस्तारमा। शुरूआतमा गैंडाकोट नगरपालिकाका विभिन्न वडाहरूमा पछिल्लो क्रममा लगातार रूपमा सार्वजनिक सुनवाई कार्यक्रम सम्पन्न भएका छन्। तर सार्वजनिक सुनवाई कार्यक्रममा अधिकांश वडावासीहरू सन्तुष्ट देखिएका छैनन्। यसैसँग सम्बन्धित प्रसङ्गबाट, गैंडाकोट नगरपालिका वडा नम्बर 2 को सार्वजनिक सुनवाई कार्यक्रम आज सम्पन्न भएको छ। थप खबर सहकर्मी अनिता राणाभाटबाट।
कार्यक्रममा वडा स्तरीय बजेटको खर्च विवरण वडाध्यक्ष ध्रुवराम पौडेलले प्रस्तुत गर्नु भएको थियो। सार्वजनिक सुनवाई कार्यक्रममा वडावासीहरूले फोहोर व्यवस्थापन, बिजुलीका पोलको विवरण, समानुपातिक बजेट विवरण लगायतका विषयमा जिज्ञासा राखेका थिए। उनीहरूले अलपत्र योजनाका विषयमा प्रश्न गरेका थिए। कार्यक्रममा प्रमिला सापकोटाले महिला सशक्तिकरणका विषयमा प्रश्न राख्नु भएको थियो।
हामी सबैलाई अवगत नै छ, 1,00,000 बजेटले हामी महिला लक्षित गरेर आएको 1,00,000 बजेटले हामीहरू कति महिला सशक्तिकरणमा कति नै पुग्यौँ होला र।
त्यस्तै जनक तिवारीले टोल विकास संस्था सरसफाईमा केन्द्रित रहेको जनाउँदै विकासमा क्रियाशील गराउँदै बजेट विनियोजन गर्न माग गर्नु भएको थियो।
टोल विकास संस्थाहरू अहिले के भइसकेका छ भन्दाखेरि, हाम्रो नगरपालिकाको उपमेयर पनि हुनुहुन्छ, टोल विकास संस्था भनेको चाहिँ नि सरसफाई गर्दै पुजो लिएर हिँड्ने मात्रै संस्था हो कि भन्ने अवस्था भइसक्यो।
सन्तोष श्रेष्ठले फोहोर व्यवस्थापन गर्न माग गर्नुभयो।
विगत 2 वर्षदेखि चाहिँ यो भित्री बाटोको रूपमा रहेको भवानी टोल भनेर स्थिति छ, तपाईँले पनि देख्नु भएको छ सायद। त्यहाँ चाहिँ न बाटोको सुविधा भएको छ, न विद्युत पोल अहिलेसम्म गाडिएको छ, त्यतिकै छ, अहिलेसम्म कसैको नजर पनि परेको छैन।
गोकुल सापकोटाले बाटोमा मात्रै बजेट बढी छुट्याइएको भन्दै अन्यत्र छुट्टिन नसकेको बजेटका विषयमा प्रश्न गर्नु भएको थियो।
हामीले धेरै बजेटहरू बाटोमा गर्यौँ र बाटो पिच गर्नु मात्र विकास होइन। जनप्रतिनिधिहरूलाई मेरो सुझाव एउटा वार्डवासीको हिसाबले तपाईँहरूको 95% पैसा बाटोमा खर्च भएको छ। तपाईँहरूले अपाङ्गलाई, दलितलाई, जनजातिलाई, बाल मैत्रीका लागि, विधवाका लागि, विशेष किसिमको रोग लागेका व्यक्तिहरूका लागि कति बजेट छुट्याउनु भएको छ, यो सवाल जान्न चाहन्छ।
जिज्ञासाको जवाफ दिँदै वडाध्यक्ष ध्रुवराम पौडेलले सबैको सल्लाहमा नै बजेट विनियोजन गरिएको भन्दै बजेट कम भएकाले सबैले समेट्न नसकिएको बताउनुभयो। आगामी समयमा अन्य कार्यक्रमलाई निरन्तरता दिने उहाँले बताउनुभयो।
हाम्रो जुन शिलान्यास चोक छ त्यो पार्कलाई अलिकति स्तर उन्नति गरौँ। त्यहाँ केही चाहिँ वृद्धहरूलाई चाहिँ बिहान बेलुका बस्नको लागि अथवा चाहिँ समाजका कुनै पनि क्रियाकलापहरू गर्नको लागि सजिलो हुन्छ, त्यहाँ एउटा बस्ने ठाउँ पनि बनाउँदा राम्रो हुन्छ भनेर त्यो बजेट चाहिँ अन्त नलगाइकन त्यही टोल विकास संस्था अन्तर्गत शिलान्यास पार्कलाई चाहिँ रकमान्तर गर्ने हामी त्यो निर्णय हामी गर्दैछौँ र टोल विकासमा पनि हामीले सल्लाह गरेका छौँ।
कार्यक्रममा गैंडाकोट नगरपालिकाकी उपप्रमुख विष्णु कुमारी कडेल प्रमुख अतिथि रहनु भएको थियो। उहाँले सार्वजनिक सुनवाईले नागरिकका समस्या सम्बोधन गर्दै अघि बढ्नु पर्ने बताउनुभयो। साथै उहाँले वडाको काम पारदर्शी रूपमा गर्न जनप्रतिनिधिलाई आग्रह गर्दै सम्बोधन हुन नसकेको विषयलाई समेटेर अघि बढ्न सुझाव दिनुभयो। कार्यक्रममा वडा सदस्यहरू प्रकाश सापकोटा, यदुना सापकोटा, शुभेच्छा दली प्रधान लगायत कोडावासीहरूको सहभागिता रहेको थियो।
गैंडाकोट नगरपालिका वडा नम्बर 9 ले पनि आज सार्वजनिक सुनवाई कार्यक्रम सम्पन्न गरेको छ। थप खबर सहकर्मी पवित्र पराजुलीबाट।
कार्यक्रममा आर्थिक वर्ष 2073-74 र 74-75 को वडा स्तरीय बजेटको खर्च विवरण वडा अध्यक्ष प्रेम प्रसाद सापकोटाले प्रस्तुत गर्नु भएको थियो। सार्वजनिक सुनवाई कार्यक्रममा वडावासीहरूले सम्पन्न हुन नसकेका र अल्पत्र योजनाका विषयमा जिज्ञासा राखेका थिए। जयसिरी टोल विकास संस्थाका अध्यक्ष ज्ञान प्रसाद खनालले वडा कार्यालय भवन सँगै सार्वजनिक भवन बनाउन माग गर्नु भएको थियो।
कहीँ दुई चार घन्टा जग्गा सार्वजनिक जग्गा निक्लेर त्यहाँ हामीले क्लास 1-2-3 अथवा प्राइमेरीसम्म पनि विद्यालय सुरुवात गर्नुपर्ने
सूर्यदीप साकोस्की अध्यक्ष दिपा सापकोटाले लक्षित वर्गलाई बजेट कम छुट्याएको भन्दै गुनासो गर्नुभयो।
73-74 लाखको र अहिले आएर 75-76 लाखको घर घर हामीलाई सुनाउनु भयो। वडा स्तरमा छुट्टिएको बजेटमा त्यसमा पनि हाम्रा नगरका कार्यक्रमहरू त धेरै नै रहेका छन्। त्यही गर्दै गर्दा हाम्रो लक्षित वर्गहरूलाई एकदमै मैले
नेकपाका नेता शिव प्रसाद पाण्डेले अहिलेनी जग्गाका विषयमा प्रश्न गर्नुभएको थियो।
अहिलेनी जग्गाहरूमा बसेकोमा नगरपालिकाबाट लगानी गर्ने गैर जिम्मेवारी हुन्छ भन्ने शब्द सुन्न आयो, किनभने कता कता दुःख पनि लागेको छ। जब चुनाव आउँछ
नेपाली काङ्ग्रेसकी नेत्री उमा कुमारी पाण्डेले बाटो निर्माण मात्रै विकास होइन भन्दै अन्य क्षेत्रमा बजेट नछुटाएको भन्दै गुनासो गर्नुभयो।
बाटो मात्रै ग्ल्याडिङ गरेर विकासको कामहरू हुँदैन। विकास भनेको सम्पूर्णमा बाटोमा मात्र हैन, सम्पूर्णमा विकास हुनुपर्छ।
कार्यक्रममा ओडाका टिकाराम सापकोटा, रामचन्द्र सापकोटा, खगराज सापकोटा लगायतले जिज्ञासा राख्नु भएको थियो। जिज्ञासाको जवाफ दिँदै ओडा अध्यक्ष प्रेम प्रसाद सापकोटाले सबैको सल्लाहमा नै बजेट विनियोजन गरेको भन्दै बजेट कम भएकाले सबैलाई समेट्न नसकिएको बताउनु भयो।
कहाँ पर्यो कहाँ परेन भन्दा पनि योजनामा जसरी आएका थिए त्यो हामीले चाहिँ वडा भेला राख्दैखेरि आएको योजना अन्तर्गतै रहेर चाहिँ हामी चाहिँ यो बजेट विनियोजन गरेका छौँ।
कार्यक्रममा वडा सदस्यहरू धमाना सापकोटा, शिवलाल कुमाल, भवानी बर्तौला, निरा दर्जी लगायत वडावासीहरूको सहभागिता रहेको थियो।
गुनासो वडा नम्बर 9 का स्थानीयको मात्रै छैन, गैंडाकोट नगरपालिका वडा नम्बर 10 का जनप्रतिनिधिले स्थानीयको आवाज नै नसुनेको वडावासीको आरोप छ। थप खबर सहकर्मी अजय पौडेलबाट।
वडामा कृषि खानेपानी शिक्षा लगायतको समस्या रहेको र सहकार्य गर्दै विकास गर्नुपर्नेमा स्थानीयले जोड दिएका छन्। बिहिबार गैंडाकोट 10 को कोटी होममा भएको सार्वजनिक सुनवाई कार्यक्रममा बोल्दै स्थानीयले यस्तो बताएका हुन्। वडा अध्यक्ष देवी दत्त कण्डेलले वडाको विकासका लागि काम गरिरहेको बताउनुभयो। उहाँले वडाको विकासमा कुनै कसर बाँकी नराखी काम गर्ने पनि बताउनुभयो। गैंडाकोट नगरपालिका वडा नम्बर 10 ले आर्थिक वर्ष 2073-74 15,50,000 विनियोजन गरेको थियो भने आर्थिक वर्ष 2074-75 43,00,000 विनियोजन रकम विनियोजित गरिएको थियो। आर्थिक वर्ष 2075-76 को लागि विनियोजित रकम 60,00,000 मध्ये 14,00,000 को काम भने सम्पन्न गरिसकेको वडा अध्यक्ष कणेलले बताउनुभयो।
तपाईँको नाला बनाउने लिएर पिजहरू भएको छ, ग्रेभलहरू भएको छ, त्यसपछि बेसहरू बनाउने कामहरू भएको छ र त्यसपछि तपाईँको रत्न राज्यलाई परेको जुन बजेट थियो त्यसले पनि तपाईँको खानेपानी ट्याङ्की बनायो। दुर्गा निमामीमा परेको बजेट थियो त्यसले झ्याल ढोकाहरू अनि ग्रिलहरू बनायो। उताबाट आएको बजेटहरू मध्ये जुन गत सालको बजेटमा एउटा मुकुन्दसेन नगर स्तरीय मुकुन्दसेन पार्क थियो त्यसको केही डिबिआर गर्नुपर्ने भएको हुँदाखेरि बजेट रोकिएको थियो, अहिले डिबिआर पनि सम्पन्न भएर
कार्यक्रममा आर्थिक प्रतिवेदन वडा सदस्य दिल्ली प्रसाद शर्माले प्रस्तुत गर्नुभएको थियो। वडा सचिव हरि प्रसाद शर्माले सञ्चालन गर्नुभएको कार्यक्रम वडा अध्यक्ष देवी दत्त कण्डेलको अध्यक्षतामा सम्पन्न भएको हो।
कानुनी अधिकृत नहुँदा न्याय सम्पादनमा समस्या भएको गैंडाकोटकी उपमेयर विष्णु कुमारी कण्डेलले बताउनु भएको छ। सबै जनप्रतिनिधिले कानुन जानेको नहुने भन्दै स्थानीय विवाद निरूपणका लागि कानुनी अधिकृतको व्यवस्था हुनुपर्नेमा उहाँले जोड दिनु भएको हो। गाउँपालिका स्तरीय न्यायिक समितिका सदस्यहरू तथा कर्मचारीहरूका लागि द्वन्द निरूपण तथा मेलमिलाप सम्बन्धी प्रशिक्षण कार्यक्रममा उहाँले सो कुरा बताउनु भएको हो। गैंडाकोटको विजय विकास स्रोत केन्द्रमा सम्पन्न भएको कार्यक्रममा प्रमुख अतिथि समेत रहनुभएको उपमेयर विष्णु कुमारी कणेलले न्यायिक समितिभन्दा बाहिर पर्ने खालका मुद्दाहरू पनि हेर्नुपर्ने अवस्था आएको बताउनुभयो।
स्थानीय तहमा आउँदाखेरि हाम्रो अधिकार क्षेत्रभन्दा बाहिरका विवादहरू पनि हामीले सामना गर्नु परेको छ। हामीलाई हेर्न नमिल्ने खालका हाम्रो अधिकार क्षेत्रभन्दा बाहिरका विवादहरू पनि स्थानीय तहमा आउने गरेका छन्।
स्थानीय तहमा भएका अधिकांश विवादहरूलाई मेलमिलापको माध्यमबाट समाधान गर्ने प्रयास गरिने र दुवै पक्षलाई विन विनको अवस्था सिर्जना गराउने प्रयास रहनुपर्नेमा उहाँको जोड छ।
र स्थानीय तहमा आउँदै गर्दाखेरि हाम्रो प्रयासले हामीले मेलमिलापको माध्यमबाट त्यसलाई टुङ्ग्याउन सक्यौँ भने अदालत जान परेन भने र त्यो मिलेर टुङ्गियो भने त राम्रै भयो भनेर हामीले त्यसलाई प्रयास गरेका पनि छौँ। प्रयास गर्दाखेरि टुङ्गियो भने राम्रै भयो, टुङ्गिएन भने बाटो छँदैछ, उहाँहरू त्यसरी जाने पनि गर्नुभएको छ। हामी सबैले त्यो अभ्यास गरिरहेका छौँ, नयाँ खालको छ।
कार्यक्रममा कुमार शर्मा आचार्य प्रमुख प्रशिक्षकको रूपमा रहनु भएको थियो। धादिङ र गोर्खाका व्यक्तिहरूको प्रशिक्षणमा सहभागिता थियो। ज्येष्ठ नागरिक कल्याणकारी प्रतिष्ठान नेपाल गैंडाकोटले कविवर गोविन्द राज विनोदीलाई नागरिक अभिनन्दन गर्ने भएको छ। आज जनक माविमा आयोजना गरेको पत्रकार सम्मेलनमा 28 गते शनिबार जनक माविमा नै कविवर विनोदीलाई नागरिक अभिनन्दन गर्नुका साथै गोविन्द राज विनोदी जीवन र सृष्टि नामक ग्रन्थ लोकार्पण गर्ने कार्यक्रम तय गरिएको प्रतिष्ठानका अध्यक्ष नारायण प्रसाद तिवारीले जानकारी दिनुभएको छ। सो कार्यक्रममा प्राज्ञ प्राध्यापक डाक्टर वासुदेव त्रिपाठीको प्रमुख आतिथ्यता हुने उहाँले बताउनुभयो। सो अवसरमा गैंडाकोट 8 विजय विकास स्रोत केन्द्र नजिकै कवि विनोदीको निवासदेखि बिहान 10 बजेदेखि जनक माविसम्म शोभायात्रा पश्चात अभिनन्दन गरिने उहाँले जानकारी दिनुभएको छ। नवलपरासी र चितवनका साथै त्यस क्षेत्र र राष्ट्रकै एक विशिष्ट साहित्यिक शैक्षिक सामाजिक प्रतिभा सन्त स्वभावका आँसु कवि गोविन्दराज विनोदीका विभिन्न लेख रचना प्रकाशनमा छन्। 2069 सालमा गैंडाकोटमा स्थापित प्रतिष्ठानले विभिन्न सम्मान, ज्येष्ठ नागरिकको सम्मान, स्वास्थ्य शिविर, विभिन्न स्रष्टाहरूको लोकपकारी कृतिहरू प्रकाशन गर्दै आइरहेको छ। पत्रकार सम्मेलनमा पत्रकार महासङ्घ नवलपरासीका अध्यक्ष ओमराज राणाबाट, जनक माध्यमिक विद्यालयका प्रधानाध्यापक चुडामणि शर्मा कडेल, शोभायात्रा तयारी उपसमितिका संयोजक करुणा सागर सुवेदी, सहस्वास्थ्य सहकारी संस्था लिमिटेडका अध्यक्ष तीर्थ राज रिमाल, साहित्यिक स्रष्टाहरू लगायत सञ्चारकर्मीको उपस्थिति रहेको थियो। कार्यक्रमको सहजीकरण ज्येष्ठ नागरिक कल्याणकारी प्रतिष्ठान नेपालका सल्लाहकार गोविन्द कोरालाले गर्नुभएको थियो। कार्यक्रममा चितवन तथा नवलपरासीका पत्रकारहरूको उपस्थिति रहेको थियो। लक्ष्मी हेल्प फाउन्डेसनले आज गैंडाकोट 8 रहेको विजयी आधारभूत विद्यालयमा अध्ययनरत विपन्न 36 जना छात्र छात्राहरूलाई न्यानो कपडा प्रदान गरेको छ। कार्यक्रममा गैंडाकोट नगरपालिकाको उपमेयर विष्णु कुमारी कणेल सापकोटाले बोल्दै विपन्न बस्ती र बालबालिकाहरूले लक्षित गरेर सहयोग कार्यक्रमको आयोजना गरेकोमा नगरपालिकाको तर्फबाट धन्यवाद ज्ञापन गर्नुभयो। फाउन्डेसनको जस्तै परोपकारी कार्यमा लाग्न उहाँले सबैलाई अनुरोध समेत गर्नुभएको छ। कार्यक्रममा स्वागत मन्तव्य विद्यालयका प्रधानाध्यापक तिलक पराजुलीले राख्नु भएको थियो। सम्मेलनकर्ता गोविन्द रिमालले स्वर्गीय लक्ष्मण अधिकारीको जीवनी र योगदान बारे प्रश्न पार्नु भएको कार्यक्रममा दाता लक्ष्मी अधिकारी र गणेश अधिकारी सहभागी रहनु भएको थियो। कार्यक्रमको सहजीकरण विद्यालयका शिक्षक कुमार सापकोटाले गर्नुभयो। सो कार्यक्रमका अध्यक्षता विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवं गैंडाकोट वडा नम्बर 8 का वडाध्यक्ष डिलाराम रिजालको अध्यक्षतामा सम्पन्न भएको हो। उहाँले आगामी दिनमा पनि फाउन्डेसनसँग सहकारी जारी राख्ने आशा समेत व्यक्त गर्नुभएको छ। कार्यक्रममा गैंडाकोट वडा नम्बर 8 का वडा सदस्य नरबहादुर थापा, विद्यालय व्यवस्थापन समितिका सदस्यहरू काशीराम सापकोटा, खगराज गौतम, गंगा राउत लगायतको उपस्थित रहेको थियो। फाउन्डेसनले यसअघि विभिन्न चरणका सामाजिक सहयोगका कार्यहरू सञ्चालन गर्दै आइरहेको छ। रत्न राज्यलक्ष्मी मावि गैंडाकोट 10 भैँसा खोरीले स्वर्ण महोत्सव अन्तर्गत विद्यार्थीहरू बीच खेलकुद कार्यक्रम सम्पन्न गरेको छ। आज विद्यालयको खुल्ला चौरमा विभिन्न खेलकुदको कार्यक्रम सम्पन्न भएका हुन्, जस अन्तर्गत कक्षा नर्सरीदेखि 2 कक्षासम्म बेलुन फुटाउने प्रतियोगिता, कक्षा 1 10 100 मिटर दौड, कक्षा 1 12 म्युजिकल चियर स्पोन रेस, कक्षा 4 10 सियो धागो प्रतियोगिता, कक्षा 7 12 400 मिटर रेली दौड, कक्षा 5 9 3 लेग रेस लगायत अन्य थुप्रै खेलहरू सम्पन्न भएको विद्यालय खेलकुद समिति संयोजक खिनेश्वर धितालले बताउनु भएको छ। यस्तै गरी भोलि अभिभावक अतिरिक्त क्रियाकलाप खेलकुद, 28 गते नृत्य प्रतियोगिता, ज्येष्ठ नागरिक सम्मान, भूपू सैनिक पुनर्मिलन र स्थानीय कलाकारको प्रस्तुति रहने बताइएको छ। यस्तै 29 गते भूपू शिक्षक र भूपू विद्यार्थी पुनर्मिलन कार्यक्रम हुनेछ भने 30 गते स्वर्ण महोत्सव समापन समारोह गरिने विद्यालयका प्रधानाध्यापक नवराज काफ्लेले जानकारी दिनुभयो। 12 चितवन महोत्सवको दोस्रो दिन करिब 10,000 ले अवलोकन गरेका छन्। दोस्रो दिन आजबाट नै सांस्कृतिक कार्यक्रम सुरु भएपछि अवलोकनकर्ताको चाप बढेको हो। साँझ 5 बजेसम्म 7,000 दर्शक पुगेको महोत्सवमा करिब 1 घन्टामै दर्शकको अत्यधिक चाप बढेको टिकट व्यवस्थापन संयोजक तारानाथ पाठकले जानकारी दिनुभयो। दोस्रो दिन चर्चित हास्य कलाकार जितु नेपालको हास्य प्रहसन रहेकाले पनि अवलोकनकर्ताको चाप बढेको सांस्कृतिक कार्यक्रम संयोजक रोहित कुमार श्रेष्ठको भनाइरहेको छ। यस्तै जादुगर बलराम सरकारको प्रस्तुतिले अवलोकनकर्तालाई अचम्मित बनाएको थियो। महोत्सव अन्तर्गत बिहिबारबाट लोकगीत प्रतियोगिता पनि सुरु भएको छ। 11 प्रतियोगी कलाकारहरूले आफ्नो प्रस्तुति दिएका छन्। करिब 5,00,000 दर्शकले अवलोकन गर्ने लक्ष्य लिएको छ। महोत्सवको तेस्रो दिन भोलि आधुनिक गीत प्रतियोगिता आयोजना हुनेछ। प्रतियोगितामा 10 जनाले आफ्नो प्रस्तुति दिने बताइएको छ। चितवन कारागार भरतपुरमा क्षमताभन्दा करिब 3 गुणा बढी कैदी बन्दी राखिएको छ। 255 कैदी बन्दी क्षमता रहेको कारागारमा महिला 67, पुरुष 620 र 5 आश्रित बालबालिका सहित 692 कैदी बन्दी राखिएको हो। महिला बन्दी गृहको क्षमता 20 जना मात्रै हो भने पुरुष बन्दी गृहको क्षमता 235 मात्रै हो। महिला कैदी बन्दी गृहमा क्षमताभन्दा 4 गुणा बढी राख्नु परेको कारागारका शाखा अधिकृत तथा जेलर कमल प्रसाद काफ्लेले जानकारी दिनुभएको छ। आर्थिक वर्ष 2074-75 महिनामा 600 कैदीबन्दी रहेका थिए। त्यसै त चितवन कारागारले एकैपटक 700 बढी कैदीबन्दीको भार समेत खेप्नु परेको काफ्लेले बताउनुभयो। छिमेकी जिल्ला पूर्वी नवलपरासीमा अदालत र प्रशासन भएर पनि कारागार नहुँदा पूर्वपक्ष र कैद भुक्तानका लागि कैदीबन्दी चितवनमा नै पठाउने गरिएको ले चाप बढेको पनि उहाँले बताउनु भएको छ। रोग लागेका कैदीको उपचारमा सहज हुने भएकाले अन्य जिल्लाबाट समेत उपचारका लागि कैदीबन्दीलाई चितवन ल्याइने गरिएको छ। पूर्वी नवलपरासीबाट अहिलेसम्म 89 बन्दी चितवन ल्याइएका छन्, जसले गर्दा अन्तर्राष्ट्रिय मान्यताअनुसार क्षमताभन्दा बढी कैदीबन्दी राख्न पाइँदैन। तर यो मान्यताभन्दा धेरै गुणा बढी बन्दीको कारागार बसाई कष्टपूर्ण बनिरहेको र कारागार सञ्चालनमा पनि समस्या आएको बताइएको छ। इच्छा कामना गाउँपालिकाले गाउँपालिकाभित्रको स्वास्थ्य संस्थामा जन्मिएका छोरीको नाममा रकमसहितको बैङ्क खाता खोल्ने भएको छ। गाउँपालिकाले 1 बालिकाको खातामा 5,000 जम्मा गरी अभिभावकलाई समेत कम्तीमा 5,000 जम्मा गर्नुपर्ने व्यवस्था गरेको छ। भ्रूण हत्या बन्न थालेपछि सो अभियान सुरु गरिएको गाउँपालिकाले जनाएको छ। चितवनको भरतपुर अस्पतालमा सामाजिक सेवा इकाई मार्फत 5 महिनाको अवधिमा 3947 जनाले सेवा लिएका छन्। यो अवधिमा 23 जिल्लाका 2102 जना पुरुष र 1845 जना महिलाले सामाजिक सेवा इकाई मार्फत सेवा लिएका हुन्। आर्थिक वर्ष 75-76 श्रावणदेखि मङ्सिर महिनाको अवधिमा अस्पतालले 58,33,034 रुपियाँ बराबरको निशुल्क उपचार पनि प्रदान गरेको छ। यही भदौ 1 गतेदेखि लागू भएको मुलुकी देवानी तथा फौजदारी संहिताको विषयमा चितवनमा छलफल गरिएको छ। संहिताको विषयमा सकारात्मक र नकारात्मक टिप्पणी हुन थालेपछि सरकार ओलाको उपस्थितिमा छलफल चलाइएको हो। कानून न्याय तथा संसदीय मामिला मन्त्रालय काठमाडौँले गरेको कार्यक्रममा संहितामा भएका प्रमुख विशेषताहरूबारे जानकारी गराइएको थियो। मन्त्रालयका सहसचिव फणेन्द्र गौतमले कम छलफलबाट कानून निर्माण हुँदा केही समस्या सिर्जना भएको स्वीकार गर्दै छलफल मार्फत परिमार्जन गर्दै लैजान सकिने बताउनुभयो। तामिन कृषि बहुद्देशीय सहकारीले एक महिनामै 1 करोड बराबरको सुन्तला बिक्री गरेको छ। चितवनको इच्छा कामना गाउँपालिका 5 स्थित सो सहकारीले गत मङ्सिर 20 देखि पुस 19 सम्म सो मूल्य बराबरको सुन्तला बिक्री गर्न सफल भएको हो। सहकारीका अध्यक्ष हरिबहादुर नेपालले सहकारीमा आबद्ध 85 कृषक सदस्यले 80 बिघा जमिनमा सुन्तला खेती गरेको बताउनुभयो। भरतपुर महानगरपालिकाको अन्य वडाहरूको तुलनामा वडा नम्बर 29 विकासको घाम लाग्न सकेको छैन। पर्यटन विकासको अथाह सम्भावना भएको त्यस क्षेत्र आर्थिक अभावमा ओझेलमा पर्दै गएको हो। उक्त वडाको बजेट अनुत्पादक क्षेत्रमा लगानी भएको खुल्न आएको छ। सरकारी संयन्त्र सङ्घ संस्था लगायत पर्यटन प्रवर्धन गर्न उदासीन देखिएका छन्। सो क्षेत्रका पर्यटकीय गन्तव्यसम्म राम्रो सडक सुविधा छैन। पदमार्गसँगै पर्यटकका लागि आवश्यक सुविधायुक्त होटल, खानेपानी, स्वास्थ्य र सुरक्षाको समेत अभाव रहेको छ। पर्यटन मैत्री पूर्वाधार नबनेसम्म पर्यटन विकासले गति नलिने सम्बन्धित क्षेत्रका अगुवाहरूले बताएका छन्। भरतपुर महानगरपालिका वडा नम्बर 29 साबिक कविलासको भोरलेदेखि चौकी डाँडासम्मको सडक जीर्ण अवस्थामा रहेको बताइएको छ। सडकमा ठुल्ठुला खाल्डाहरू छन्। पर्यटकीय दृष्टिकोण तथा ऐतिहासिक महत्त्व बोकेको उपदाङगढी विकासको हिसाबले ओझेलमा पर्दा त्यस ठाउँको प्रवर्धन तथा संरक्षणमा कठिनाई भएको छ। चितौनको टिकौलीमा मिनी बसको ठक्करबाट एक चितलको मृत्यु भएको छ। आज LU1X6691 नम्बरको बसले बाटो काट्दै गरेको चित्तललाई ठक्कर दिएको हो। बसको ठक्करबाट मृत्यु भएको चित्तल अन्दाजी 35 किलो तौलको पोथी रहेको छ। मृत चित्तललाई चितौन राष्ट्रिय निकुञ्जको जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालय चितौनले जानकारी दिएको छ। ठक्कर दिने बस र बसका चालकलाई नियन्त्रणमा लिएको छ। अब पालो भएको छ व्यापारिक विश्रामको।
अटल आस्थाको सुस्फूर्त जमखट देवी भगवतीको वासस्थान मौला कालिका मन्दिर। मौला कालिकाको प्रतापले पुग्छ मनको कामना, आदि शक्ति भगवतीको गरौ सधैँ वन्दना।
धार्मिक एवं पर्यटकीय दृष्टिकोणले अति नै रमणीय स्थल मौला कालिका मन्दिर जाउँ। आध्यात्मिक ऐश्वर्य र पर्यावरणीय सम्मोहन प्राप्त गरौँ।
एउटा सानो स्वर्ग मौला कालिका मन्दिर।
धार्मिक सेवा समिति मौला कालिका मन्दिर गैंडाकोट 9/85। फोन 078-50-12-26। वेबसाइट www.maulakalika.org.np।
तपाईले खोजे जस्तै प्रभावकारी उपचार सेवा अब नारायणी सामुदायिक अस्पतालमा।
चितवन जिल्लाकै पहिलो अत्याधुनिक सुविधा सम्पन्न यस सामुदायिक अस्पतालमा विभिन्न विषयका विशेषज्ञ डाक्टरहरूद्वारा अत्याधुनिक उपकरणको माध्यमबाट अति सुलभ दरमा प्रभावकारी स्वास्थ्य जाँच गरिन्छ।
यस अस्पतालका विशेषज्ञहरूबाट उपलब्ध सेवाहरू:
छाती, पेट, मुटुरोग तथा क्यान्सर बिरामीहरूको उपचार सेवा,
सर्जरी सम्बन्धी सेवा,
हार जोडी सम्बन्धी सेवा,
स्त्री तथा प्रसूति रोग सेवा,
बाल रोग सेवा,
न्युरो सर्जरी सेवा,
न्युरो साइकेट्रिक सेवा,
नाक कान घाँटी रोगका सेवा र 24 घण्टा इमर्जेन्सी सेवाहरूको साथै आधुनिक प्याथोलोजी, बायोकेमिस्ट्री ल्याब, ईसीजी, ईईजी, इन्डोस्कोपी, एक्सरे, अल्ट्रासाउन्ड लगायत अन्य विभिन्न किसिमका आधुनिक सेवाहरू।
थप जानकारीको लागि सम्पर्क एमपीआई नारायणी सामुदायिक अस्पताल भरतपुर 10-24 चितवन। फोन 056-525-514 र 525-517।
विश्रामपछि विजय खबरमा यहाँलाई पुनः स्वागत छ। विश्राम अघि यहाँले सुन्नुभयो, छोरी जन्मदा चितवनको इच्छा कामना गाउँपालिकाले बैङ्क खाता खोलिदिने, गैंडाकोट 2, 9 र 10 ओडाहरूमा सार्वजनिक सुनवाई कार्यक्रम सम्पन्न र लक्ष्मी हेल्थ फाउन्डेसनको सहयोग जारी लगायतका खबरहरू। अब पालो भएको छ थात थलोको खबर। थात थलोका खबर सुन्नुहोस् सहकर्मी माया कडेलबाट।
सरकारले बिहिबारदेखि गण्डकी प्रदेशबाट पनि पुनः श्रम स्वीकृति दिन थालेको छ। पोखराको साई चोकमा रहेको श्रम तथा रोजगार कार्यालयबाट पुनः श्रम स्वीकृति दिन थालेको हो। श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले चन्द्रमान गुरुङलाई स्वीकृति प्रदान गर्दै सेवा सुरु गर्नुभएको हो। बागलुङको सहारा क्लबको आयोजना तथा जयमिनी नगरपालिकाको सहयोगमा शुक्रबार पुस 27 गतेदेखि माघ 3 गतेसम्म सञ्चालन हुने प्रथम जयमिनी महोत्सव 2075 तयारी तीव्र रूपले भएको छ। स्थानीय कला संस्कृति, खेलकुदको संवर्धन, कृषि पर्यटन उद्योगको प्रवर्धन भन्ने मूल नाराका साथ जयमिनी नगरपालिका 2 सहारा क्लबको दुडले बेसी खेल मैदानमा आयोजना गरिन लागेको महोत्सवको शुभारम्भ पुस 27 गते जयमिनी नगरपालिकाका नगर प्रमुख इन्द्रराज पौडेलको प्रमुख आतिथ्यतामा हुने आयोजकले जानकारी दिएका छन्। गुल्मी नेपाल राष्ट्रिय त्रिभुवन माध्यमिक विद्यालयले मनाउन गइरहेको मुसिकोट धार्मिक तथा शैक्षिक हिरक महोत्सवको लागि विभिन्न स्थानहरूमा आर्थिक संकलन र प्रचार प्रसार अभियानलाई तीव्रता दिएको छ। मुसिकोट नगरपालिका दुई मुसिकोट देउरालीमा अवस्थित माध्यमिक विद्यालयले भेटघाट र महोत्सवका बारेमा प्रचार प्रसार सामग्री वितरण एवं आर्थिक संकलन अभियानलाई समेत तीव्रता दिएको विद्यालयका प्रधानाध्यापक तेज बहादुर महतले बताउनु भएको छ। पर्वतमा सामुदायिक वन पखेरावारी डाँडापाखामा छपछपते पाइने र देख्न सकिने कालिज अर्थात वन कुखुरा पर्वतमा लोपोन्मुख अवस्थामा पुगेको छ। पछिल्लो समय सामुदायिक वनहरूमा सिकारीहरूको बिगबिगी बढेसँगै कालिजको अस्तित्व संकटमा परेको हो। कालिज मात्र नभई मृग र हरिण पनि उस्तै अवस्थामा पुगेका छन्।
अब केही छोटा खबरहरू। सरकारले अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा गिरावट आएसँगै आन्तरिक तर्फको हवाई इन्धनको मूल्य प्रति लिटर 10 का दरले घटाएको छ। नेपाल विद्युत प्राधिकरणसँग नयाँ मिटरको लागि आवेदन दिनुभएको छ भने अब तपाईँले लामो समय कुर्नु नपर्ने भएको छ। र निर्मलाकी आमाले डिएनए परीक्षणका लागि रगतको नमुना दिएपछि परिवारमा विवाद भएको छ। यिनै खबरहरूसँगै हामी अन्त्यमा आइसकेका छौँ। जाँदा जाँदै प्रमुख खबरका मुख्य शीर्षकहरू। गैंडाकोट नगरपालिकाको 2, 9 र 10 वडाहरूमा सार्वजनिक सुनवाई सम्पन्न। अटेरी जनप्रतिनिधिका कारण विकास नभएको स्थानीयको आरोप। वडाको विकासका लागि कुनै कसर बाँकी नराख्ने अध्यक्षहरूको प्रतिबद्धता। छोरी जन्मदा चितवनको इच्छा कामना गाउँपालिकाले बैङ्क खाता खोलिदिने। ज्येष्ठ नागरिक कल्याणकारी प्रतिष्ठानले कवि गोविन्द राज विनोदीलाई नागरिक अभिनन्दन गर्ने। लक्ष्मी हेल्प फाउन्डेसनको सहयोग जारी। अन्तर्राष्ट्रिय मान्यतालाई समेत चुनौती दिँदै चितवन कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी राखियो। कारागार सञ्चालनमै समस्या। बसको ठक्करबाट टिकौलीमा चितलको मृत्यु। र चितवन महोत्सवको आज दोस्रो दिन दर्शकहरूको भिड बढ्यो। भोलि आधुनिक गीत प्रतियोगिता हुने।